الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا ومولانا محمدا عبده ورسوله أما بعد وأن ثوبان رضي الله تعالى عنه قال كان رسول الله صلى الله عليه وسلم إذا انصرف من صلاته استغفر ثلاثا وقال اللهم أنت السلام ومنك السلام تباركت يا ذا الجلال والإكرام قيل للأوزاعي وهو أحد رواة الحديث كيف الاستغفار؟ قال تقول واستغفر الله استغفر الله. صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين. میرے دوستو اور مدرسے میں بیٹھ کر سننے والی پردہ نشین محترمہ مائیں بہنیں بیٹیاں، لاسٹ ویک وینسڈے ہم دعا کے اوپر بات کر رہے تھے اور اس میں آخری حدیث بیان کی تھی کہ وہ پانچ کلمے ہیں، اس کو اگر پڑھ لیں تو اس کے بعد دعا کی جاتی ہے، اللہ اس کو قبول کر لیتے ہیں اور وہ الحمدللہ آپ لوگوں نے سن لیا تھا اور واٹس ایپ کے ذریعے سے ہمارے اقبال بھائی، ان کے بیٹے طیب نے اور ان کی بیٹی نے الحمدللہ انگلش میں لکھ کر بہت سارے، میں سمجھتا ہوں دنیا میں کئی کونے میں، ہندی انڈیا میں، ساؤتھ افریقہ میں، دبئی میں، کینیڈا میں، امریکہ میں، بہت ساری جگہ یہ وظیفہ پورے یو کے میں پہنچا الحمدللہ، بہت سے لوگوں نے اس کو یاد بھی کر لیا اور کئی لوگوں نے دعائیں بھی کی ہوگی اس کو پڑھ کر، اس میں ہمارا ثواب بھی شامل ہوگا. اور وہ پانچ کلمے پھر میں دوہرا دیتا ہوں جو مسلم شریف کی حدیث سے میں نے لاسٹ ویک سنائی تھی. سعد ابن ابی وقاص رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، ایک دیہاتی نبی اکرم صلی اللہ علیہ وسلم کے پاس آئے اور کہا مجھے ایسی دعا سکھاؤ جس کو میں مانگوں. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کو کہا یہ دعا مانگو، لا الہ الا اللہ وحدہ لا شریک لہ. ایک سینٹنس، پہلا سینٹنس لا الہ الا اللہ وحدہ لا شریک لہ، دوسرا سینٹنس اللہ اکبر کبیرہ اللہ اکبر کبیرہ، تیسرا سینٹنس الحمدللہ کثیرہ الحمدللہ کثیرہ، اور چوتھا سینٹنس سبحان اللہ رب العالمین سبحان اللہ رب العالمین، اور پانچواں سینٹنس لا حول ولا قوۃ الا باللہ العزیز الحکیم. یہ پانچ سینٹنس، پانچ دعائیں نبی صلی اللہ علیہ وسلم نے اس دیہاتی صحابی کو بتلائی تو انہوں نے کہا فہاؤلائی لربی فمالی، یہ سب تو اللہ کی تعریف ہے، اپنے لیے میں کیا دعا کروں؟ تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا یہ کلمہ پڑھنے کے بعد پھر یہ کہو اللہم اغفر لی، اے اللہ میری مغفرت فرما، اللہم ارحمنی اے اللہ مجھ پر رحم فرما، اللہم اہدنی اے اللہ مجھے ہدایت نصیب فرما، اے اللہ میری روزی میں برکت نصیب فرما۔ اور ایک روایت میں ہے لا الہ حول ولا قوت الا باللہ العزیز الحکیم، تو مسلم شریف میں ہے، لیکن ایک روایت بزاز کی ہے، اس میں لکھا ہے لا حول ولا قوت الا باللہ العلی العظیم، جو نارمل ہم پڑھتے ہیں، مسند احمد میں بھی ہے۔ تو چاہے لا حول ولا قوت الا باللہ العزیز الحکیم پڑھے یا لا حول ولا قوت الا باللہ العلی العظیم جو مشہور ہے وہ بھی پڑھ سکتے ہیں۔ سو انہوں نے اب اس میں ایک اور لفظ ہے دوسری روایت میں، عافنی اے اللہ مجھے عافیت نصیب فرما، ایک تو میری مغفرت فرما، مجھے مجھ پر رحم فرما، مجھے ہدایت نصیب فرما، مجھے رزق نصیب فرما اور مجھے عافیت نصیب فرما۔ یہ ساری چیزیں انسان کے لیے ضروری ہے، مغفرت بھی ہمیں مانگنی ہے، اللہ گناہوں کو معاف کر دے، اور ہر بندہ چاہتا ہے اللہ مجھ پر رحم کرے، مجھ پر غصے نہ ہو، رحم کرے۔ اور ہدایت کس کو نہیں چاہیے، روزانہ ہم نماز میں کہتے ہیں اہدنا الصراط المستقیم، تو ہدایت بھی کی دعا بھی ہے اور روزی کی دعا بھی ہے، ورزقنی اے اللہ روزی میں برکت نصیب فرما، روزی عطا فرما، اور عافینی سکون والی زندگی نصیب فرما۔ یہ دعا اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس پانچ سینٹنس کو بولنے کے بعد یہ دعا مانگنے کا حکم دیا ہے۔ یقیناً اللہ کی تعریف کے بعد دعا کیا ہوتی ہے، قبول ہوتی ہے۔ تو یہ حدیث میں نے لاسٹ ویک آپ کو سنا دی تھی، آج آپ کے سامنے آگے امام نووی فرماتے ہیں، صوبان رضی اللہ تعالیٰ کی حدیث ہے، فرماتے ہیں کان رسول اللہ صلی اللہ علیہ وسلم اذا انصرف من صلاته استغفر الصلاه۔ غور سے سننا، بہت سارے لوگ اس پر عمل نہیں کرتے، چھوٹی چھوٹی بات ہے لیکن بہت کام کی بات ہے۔ جب آپ صلی اللہ علیہ وسلم نماز کا سلام پھیرتے تھے، فرض نماز کا، کون سی نماز، فرض نماز کا سلام پھیرتے تھے، تو آپ تین بار استغفار پڑھتے تھے۔ آپ صلی اللہ علیہ وسلم تین بار کیا پڑھتے تھے، استغفار، اور اس کے بعد ایک چھوٹی دعا ہے وہ پڑھتے تھے، اللہم انت السلام ومنک السلام تبارکت یا ذی الجلال والاکرام، بس یہ اللہ کے رسول صلی اللہ علیہ وسلم ہر فرض نماز کے بعد پڑھتے تھے۔ امام اوزائی رحمۃ اللہ علیہ سے پوچھا گیا، جو حدیث کے بہت بڑے راوی ہیں، کہ استغفار، اللہ کے نبی نے کہا کہ استغفار کرتے تھے آپ صلی اللہ علیہ وسلم تین بار، وہ کون سا استغفار؟ تو انہوں نے کہا جواب میں، استغفر اللہ استغفر اللہ استغفر اللہ۔ آسان ہے، بہت آسان ہے، چھوٹا۔ آپ صلی اللہ علیہ وسلم کی یہ عادت شریفہ تھی، جب بھی آپ نماز سے فارغ ہوتے تو تین مرتبہ استغفار کرتے۔ ایک روایت میں ہے کہ آپ صلی اللہ علیہ وسلم اللہ اکبر ایک بار کہتے تھے اور تین بار استغفار۔ اس کی وجہ، دو وجہ علماء نے لکھی ہے، فتوحات ربانیہ میں اور نزہت المتقین میں، ایک وجہ تو یہ ہے کہ امت کی تعلیم تھی، امت کو تعلیم دینے کے لیے کہ ہر نیک کام کے بعد استغفار کرنا چاہیے۔ کیوں؟ دوسری وجہ، اس لیے کہ جو بھی نیک کام کرے، چاہے نماز ہو، چاہے سنت ہو، چاہے روزہ ہو، چاہے صدقہ ہو، اس کو کرنے کے بعد ہمیں اللہ سے استغفار کرنا چاہیے۔ کیوں؟ اس لیے کہ جیسی نماز تو چاہتا ہے ویسی نماز میں پڑھ نہیں سکتا۔ اللہ اکبر تیری ذات بہت بڑی ہے، تیری شان بہت بڑی ہے، ایسی نماز میں پڑھ نہیں سکتا، اور تیری چاہت کے مطابق میں روزہ بھی رکھ نہیں رکھ سکتا، میں زکات بھی نہیں دے سکتا، میں حج بھی نہیں کر سکتا ہوں تو اے اللہ، اللہ اکبر، تو سب سے بڑا ہے، لیکن تیری توفیق سے میں نے نماز پڑھی ہے، تیری توفیق سے میں نے روزہ رکھا ہے یا صدقہ کیا ہے یا قرآن تلاوت کی ہے، تیری توفیق سے میں نے کی ہے، اگر اس نیکی میں کوئی کمی کوتاہی ہے تو اللہ میں استغفار کرتا ہوں، استغفر اللہ استغفر اللہ استغفر اللہ، استغفار سے اللہ میری اس نیکی میں کمی کوتاہی ہو اے اللہ تو اسے کیا کر دے، معاف کر دے اور قبول کر دے. آگے بات سن. اس لیے اللہ کے رسول صلی اللہ علیہ وسلم جیسے استغفار کر رہے ہیں امت کی تعلیم کے لیے، ان کو تو ضرورت نہیں تھی. بعض علماء فرماتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم نے اپنے عاجزی، توازو، ہمبلنس پیش کیا. جب میں نبی ہوں اور نبی بھی سید الرسل ہے، امام الانبیاء ہے، وہ بھی نماز کے بعد استغفار کرتے ہیں اور ان کی نماز تو بڑی اعلیٰ ہوتی تھی، تو میں اور آپ کون ہیں؟ ہمیں تو بدرجہ اولا استغفار کرنا چاہیے. اس لیے ہر نماز کے بعد اللہ اکبر، استغفر اللہ، استغفر اللہ، استغفر اللہ تین بار پڑھنا چاہیے. یہ روایت میں ہے. نبی اکرم صلی اللہ علیہ وسلم کی عموماً عادت یہ ہوتی تھی کہ آپ نماز کے بعد اور عبادت کے بعد استغفار کرتے تھے. سورہ مزمل میں بھی اللہ پاک نے بیان فرمایا کہ یہ لوگ، یعنی صحابہ کرام، تہجد کی نماز پڑھنے کے بعد بھی استغفار روتے تھے. تو ام المومنین عائشہ رضی اللہ تعالی عنہ میں پوچھا، یا رسول اللہ صلی اللہ علیہ وسلم، انہوں نے تو نیک کام کیا ہے، تہجد اچھا کام ہے، سب سے بڑھیا نماز ہے تہجد کی، اللہ جسے چاہتا اس کو تہجد کی توفیق دیتا ہے، تو تہجد تو سب سے عالم ہے. اے اللہ، اے نبی صلی اللہ علیہ وسلم، اے میرے نبی، انہوں نے تہجد پڑھی پھر بھی روٹے کیوں ہیں یہ؟ تو نبی اکرم صلی اللہ علیہ وسلم نے بیان فرمایا، نیکی کا کام کرنے کے بعد یہ لوگ اللہ سے رو رہے ہیں، اے اللہ تیری توفیق سے ہم نے تہجد پڑھی ہے، اس کو ڈھٹکار نہ دینا، ریجیکٹ نہ کرنا، اے اللہ اس کو قبول کر لے. اس پر روتے ہیں. ہمارے اور ان کے درمیان فرق یہ ہے، ہمارے اور صحابہ کے درمیان فرق یہ ہے، ہم تہجد بھی پڑھیں تو ساری دنیا کو بتلائیں گے، روئیں گے نہیں، تہجد گزارو، اور صدقہ بھی دیں گے تو ساری دنیا کو بتلائیں گے، میں نے فلاں جگہ مدرسہ بنا دیا، فلاں جگہ مسجد بنا دی، میں نے فلاں کام کیا، سب کو بتا دیں گے. وہ بتاتے نہیں تھے، وہ کرنے کے بعد اللہ کے سامنے چپ چپ کر روتے تھے کہ قبول ہوا کہ نہیں ہوا. اس لیے میں نے پہلے بھی ایک بات کہی تھی، ایک ہے قابلیت اور ایک ہے قبولیت. اگر ہم نے فرض نماز پڑھ لی تو یہ میرے اندر طاقت ہے، قابلیت ہے کہ میں آ گیا مسجد میں، اللہ مجھے لے آیا چلو نماز کے لیے، تو یہ قابلیت ہے میرے اندر. میں نے روزہ رکھ لیا، یہ میرے لیے قابلیت ہے کہ بھائی میں نے کام کر لیا، میں نے زکات دے دی، چلو میرے اندر قابلیت ہے، یہ قابلیت ہے. لیکن قابلیت کے بعد قبولیت کی دعا کرنی پڑے گی کہ اللہ قابلیت تو تھی، میں نے کر دیا، اب اس پر تو مقبول بھی فرما، قبول بھی فرما. اور یہاں تو قبولیت کی دعا تو دور کی بات ہے، ایک کے بعد دوسرا، دوسرے کے بعد تیسرا، ساری دنیا میں، بلکہ واٹس ایپ کے ذریعے میں نے یہ کیا ہے اور اس کا فوٹو بھی بھیج دیتے ہیں. وہ پیٹ میں کچھ رہتا ہی نہیں ہے، سب ہی نکال دیتے ہیں. پہلے زمانے میں تو کھانا نہیں رہتا تھا، اب تو بات بھی نہیں رہتی. یہ حالت ہے دنیا میں قبولیت. اسی لیے اگر کوئی قابلیت کے بعد یوں کہے میں نے یوں کیا، حدیث سن لو، ایک بندے میں قابلیت ہے،
आज तो मैंने 5 नमाज पढ़ ली, आज मैंने जुम्मा पढ़ ली, आज मैंने फुला जकात सदका दे दिया, आज ये आज ये, आज मैंने किया, आज मैंने किया, आज मैंने किया, मैंने ये किया, मैंने ये किया, मैंने ये किया, मैंने ये भी किया। अल्लाह फरमाते हैं मेरे फरिश्तों इसने कुछ नहीं किया, मेरी तौफीक से किया। और कहता है मैंने किया, मैंने किया, मैंने किया, जाओ उसकी इबादत उसके मुंह पर मार दो, मुझे नहीं चाहिए, मुझे नहीं चाहिए। सही कह रहे हो। और एक बंदा वो है जो यूं कहे ला तेरी तौफीक से मैंने किया, तेरी तौफीक से मैंने ये किया, ए अल्लाह तू उसको कबूल भी फरमा ले। तो अल्लाह फरमाते बंदे ने किया, नाम मेरा ले रहा है, फरिश्तों गवाह रहो मैंने इसकी इबादत कबूल कर ली। समझ में आई? हाँ, बहुत जरूरी है, बहुत जरूरी है। हम लोग इबादत करके अपनी इबादत के ऊपर समंदर जितना पानी डालकर उसको ढो डालते हैं, वो लोग इबादत करके उसको छुपाते थे, उसके ऊपर पर्दा डालते थे ताकि किसी को पता न चले कि मैंने कौन कौन सी इबादत की है सिवाय अल्लाह की जात के। बहुत सारे वो हजरात हैं जो पहाड़ों के बराबर इबादत करके गए लेकिन पता नहीं उनका अल्लाह के साथ कनेक्शन इतना मजबूत मजबूत मजबूत, पता नहीं सोते भी है तो अकेले अकेले अल्लाह से बात करते हैं, चलते भी है तो अकेले अकेले अल्लाह से कनेक्शन, वो कहते फोन जोड़ दिया, टेलीफोन मैंने अल्लाह से ज्वाइंट कर दिया अकेले। एक तो दुनिया के डिप्रेशन में बकवास करना कि बोलता रहता है कभी टॉयलेट में कभी कहां कभी कहां, और एक है आदमी हर वक्त सिवाय नापाकी जगह के हर वक्त अल्लाह के साथ उसका कनेक्शन जुड़ा हुआ है, तार लगा हुआ है, कभी दुआओं में अकेले अकेले, कभी चलता फिरता अल्लाह का जिक्र करता, अल्लाह तो बहुत बड़ा है, कभी आसमान को देखकर अल्लाह की तारीफ करता है, कभी कोई चीज को देखकर, कभी जमीन को, कभी समंदर को, कभी ग्रीनरी को, और कभी किसको, कभी किसको देखकर सुभान अल्लाह अल्हम्दुलिल्लाह अल्लाह की किबरियाई को बयान करता है। और कभी क्या, जैसे एक साहबी है जंगल में गए थे और ऐसे देखे चांद को देखा, 14वीं रात का चांद है, और उन्होंने ऐसे लाय डाउन होते होते कहा तू कितना खूबसूरत है, तेरा जो खुदा है वही खुदा मेरा है, ए अल्लाह मुझे माफ कर दे। फजर की नमाज में मस्जिद नबवी में तशरीफ लाए, नमाज के बाद अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम खड़े हो गए, फरमाया रात में ये दुआ किसने की थी? अब वो शर्मा गए, कहीं अल्लाह के नबी पर मेरी तरफ से कोई अल्लाह की तरफ से कोई बात तो नहीं आ गई? तो कहा नहीं, बहुत अच्छा है, किसने की? फरमाया मैं, अल्लाह ने तेरी दुआ कबूल कर ली, दुआ कबूल कर ली। ये चीज अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम इतने बड़े नबी है फिर भी आजीजी देखो, अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह, और यहां तो सलाम फेरा भागे, सलाम फेरा भागे, पढ़ने की तौफीक भी नहीं होती क्योंकि वो जबरदस्ती आए हैं ना। एक तो सर के याद रखो, उलमा फरमाते हैं तुम्हारा दिल अगर मस्जिद में नहीं लगता या अपने औरतों का अपने मुसल्ले पर नहीं लगता या कुरान तिलावत में तुम्हें मजा नहीं आता, मेरे बात सुनकर जाओगे, इबादत में मजा नहीं आता, तस्बीहात में मजा नहीं आता, कब खत्म करें, कब खत्म करें, कब खत्म करें, थोड़ा पढ़ा नहीं पढ़ा छोड़ दिया, बोझ समझ कर कर रहा है कि भाई एक नमाज तो पढ़नी है, अल्लाह को जवाब देना है, एक अलग चीज है, वो तो एक फर्ज अदा कर रहा है, और एक अल्लाह को राजी करने के लिए वो देर तक अल्लाह के सामने बैठा हुआ है, कभी कुरान खोल दिया बंद करने का नाम नहीं ले रहा है, कभी तस्बीहात पढ़ता है पढ़ता रहता है, उसको मजा आ रहा है। तो जो आदमी जिसको मजा नहीं आ रहा है इबादत के अंदर, वो इस बात को समझ ले कि उसके दिल में गुनाहों की कालाई पर, यानी उसका दिल गुनाहों की वजह से काला है, इसकी वजह से इसको इबादत में मजा नहीं आ रहा है, उसको कसरत से इस्तिगफार करना चाहिए। ये उलमा फरमाते हैं। आई बात समझ? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ये दुआ किया करते थे, दुआ तो करनी ही करनी है ना। इस दुआ में एक लफ्ज है अल्लाह मन तस्सलाम व मिनकस सलाम تبارکت یا ذل جلالی یا ذل جلالی ولی کرام. یہ یا ذل جلالی ولی کرام ہے, یہ اسم اعظم ہے, یہ اسم اعظم ہے. اس دعا کا کیا مطلب ہے, میں ابھی اسم اعظم پر آتا ہوں. اس دعا کا کیا مطلب ہے, بہت جامع دعا ہے, سب کچھ اس میں آ گیا, سب کچھ ایک جامع دعا. حضرت انس فرماتے ہیں رضی اللہ تعالی عنہ, نبی صلی اللہ علیہ وسلم کتنی ہی دعا کریں لیکن ہر دعا کے اخیر میں ایک دعا ضرور کرتے تھے. جب بھی دعا کرتے تھے دعا کے اخیر میں ایک دعا کیا ہے ضرور, جس کو اللہ نے قرآن میں بیان فرمایا ہے, بہت آسان ہے. اور دعا کون سی ہے, ربنا آتنا فی الدنیا حسنا وفی الآخرة حسنا وقنا عذاب النار. یہ ایسی دعا ہے کہ اس میں دنیا کا سب کچھ آ گیا, آخرت کا سب کچھ آ گیا, اور جہنم کے اور ہر قسم کے عذاب سے بچنا آ گیا. جیسے مفسرین لکھتے ہیں ربنا آتنا فی الدنیا حسنا, اے اللہ میری دنیا بہترین بنا دے. مفسرین نے بیان فرمایا اس کا ایک مطلب, مطلب گنتے جاؤ, اس کا ایک مطلب یا اللہ میری دنیا عفو عافیت والی یعنی سکون والی, اور کبھی کوئی گناہ ہو جائے تو معاف کر دینا, ایسی بنا دے. ایک ترجمہ ہو گیا آتنا فی الدنیا حسنہ کا. نمبر دو, یا اللہ دنیا میں میری زندگی ایسے گزار دے کہ میں کسی کا محتاج نہ بنوں, مرتے دم تک کسی کا محتاج نہ بنوں, نہ اولاد کا, نہ رشتہ داروں کا, نہ کسی شاگردوں کا, نہ کسی مریدوں کا, نہ کسی کا, مرتے دم تک اے اللہ میری زندگی ایسی بنا دے. کہو آمین. اللہ ہماری زندگی کو محتاج کی بغیر والی بنا, صرف اللہ کے محتاج اور کسی کے محتاج نہ ہو. تیسرا میننگ, اے اللہ میری اولاد کو نیک بنا دے. ربنا آتنا فی الدنیا حسنا, اے اللہ میری اولاد کو یعنی مجھے اور میری اولاد کو صالحین نیک لوگوں میں سے بنا دے. چوتھا میننگ اس کا ہے ربنا آتنا فی الدنیا حسنا, یا اللہ ہر وقت نیک اعمال کرنے والوں میں سے بنا, برے اعمال سے ہماری حفاظت فرما. ربنا آتنا فی الدنیا حسنا. پانچواں میننگ یہ ہے اللہ تبارک و تعالی علم عطا فرما اور اس علم پر عمل کی توفیق عطا فرما, چھوٹا موٹا جو بھی علم ہو, علم عطا فرما اور اس پر عمل کی توفیق عطا فرما. چھٹا میننگ یہ ہے ربنا آتنا فی الدنیا حسنا, اے اللہ مخلوق میں مجھے رسپیکٹ اور عزت نصیب فرما, یعنی ذلت سے میری حفاظت فرما. یہ اور ساتواں مطلب یہ ہے یا اللہ نیک اور صالحین کی صحبت نصیب فرما, اللہ والوں کی مجلسوں میں اور نیک لوگوں کی آنکھوں میں مجھے محبوب بنا, نیک لوگوں کی آنکھوں میں مجھے محبوب بنا. اور آٹھواں میننگ یہ ہے اے اللہ دشمنوں کے مقابلے میں میری مدد فرما, دشمنوں کے مقابلے میں میری مدد فرما. اور نواں میننگ یہ ہے اے اللہ تیری کتاب اور تیرے نبی کی بات کو سمجھنے کی توفیق عطا فرما, قرآن کریم کو اور اسی طریقے سے تیرے نبی کی بات کو میں سمجھ جاؤں, جہاں گئی بھی ہو یہ کیا ہو رہا بیان ہو رہا ہے میں اس کو سمجھ جاؤں, ایسی توفیق عطا فرما. اور اس سے زیادہ اور بھی میننگ ہے ربنا آتنا فی الدنیا حسنا میں. سب سے بڑی میننگ اے اللہ ربنا آتنا فی الدنیا حسنا, مجھے میری بیوی کو میری آل اولاد کو اعمال صالحہ اور ایمان پر مرتے دم تک باقی رکھنا, اور جب موت آئے تو ہم سب کو ایمان پر موت دینا. یہ ہے ربنا آتنا فی الدنیا حسنا. ابھی بات سمجھ کے اندر
ये
وَفِلْ آخِرَةِ حَسَنَا، قبر کے عذاب سے منکر نکیر کے سوال کا جواب دینا آسان فرما، حساب یسیر نصیب فرما، اور قیامت کے ہولناک اور خطرناک وقت اور گرمی اور سختی اور تیرے غضب سے میری معذرت کرنا، حساب نہ لینا، نبی صلی اللہ علیہ وسلم کے مبارک ہاتھوں سے حوض کوثر کا پانی نصیب کر دینا، اور عرش کے سائے میں جگہ نصیب کر دینا، اور پل صراط پر بجلی کی طرح گزر جاؤں، ایسا گزرنا اور جنت میں جانا نصیب کر دینا۔ وفی الاخرت حسن وقینا عذاب النار، جہنم کے ہر قسم کے عذاب سے اللہ حفاظت۔ یہ دعا نبی اکرم صلی اللہ علیہ وسلم مانگتے، کتنے ہوں گے ہم میں سے جنہوں نے کئی کئی دنوں سے نہیں مانگی ہوگی۔ ربنا آتینا فی الدنیا حسنا، ارے ساری دعا نہ بھی مانگ سکے کم سے کم یہ دعا تو مانگی لے۔ ہمیشہ ہمیں چاہیے کہ ہم دو دعا کو ضرور یاد کر لیں، دوسری دعا یاد ہو نہ ہو لیکن یہ دعا ضرور یاد کر لیں۔ ایک تو قرآن کی یہ دعا ہے، ربنا آتینا فی الدنیا حسنا وفی الآخرت حسنا وقینا، سب کچھ آ گیا۔ دوسری دعا، اللہم انی اسألوکا من خیر ما سألکا، اپنی زبان میں بھی کہہ سکتے ہیں، عربی میں بھی کہہ سکتے ہیں۔ ایک بڑے صحابی باب صلی اللہ تعالیٰ اور فرمایا یا رسول اللہ صلی اللہ علیہ وسلم، بڑھاپا ہو گیا، بہت بڑا ہو گیا، اب تو آپ نے 23 سال میں زندگی میں جتنی دعائیں مانگی ہے سب تو مجھے یاد نہیں رہتی، سب تو مانگ بھی نہیں سکتا میں، آپ نے کتنی دعائیں مانگی، کتابیں بھری پڑی ہیں دعاؤں کی، تو ساری یاد نہیں۔ ایسی دعا مانگو بتلاؤ کہ اس میں سب بھول آ جائے، کوزے میں سمندر آ جائے، گلاس میں سمندر آ جائے، ایسی دعا مجھے بتلاؤ۔ تو نبی صلی اللہ علیہ وسلم نے ان کو یہ دعا بتلائی، یہ صحابی کے سوال پر اللہ کے نبی نے پوری امت پر احسان فرمایا۔ اللہم انی اسألوکا من خیر ما سألکا منہ نبیوکا محمد صلی اللہ علیہ وسلم، اے اللہ نبی اکرم صلی اللہ علیہ وسلم نے زندگی میں اپنی پوری 63 زندگی میں جتنی خیر کی دعا مانگی ہے اس میں مجھے بھی میرا حصہ بھی نصیب فرما، ان دعاؤں میں میرا حصہ بھی۔ وَأَعُوذُ بِكَ مِنْ شَرِّ مَا اسْتَعَاذَ مِنْهُ نَبِيُّكَ مُحَمَّدْ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ، اور نبی اکرم صلی اللہ علیہ وسلم نے جن جن چیزوں سے پناہ مانگی ہے پوری زندگی میں ان تمام چیزوں سے میری اعلیٰ اولاد سب کی حفاظت فرما۔ اپنی زبان میں مانگے، نبی صلی اللہ علیہ وسلم جتنی دعائیں مانگی ہے اس میں ہمارا حصہ نصیب فرما، اور جتنے شرور سے پناہ مانگی ہے اے اللہ اس میں اس تمام سے ہماری حفاظت فرما۔ کہ جامع دعا، یہ فائدہ ہے مجلس میں بیٹھنے کا، یہ فائدہ ہے مجلس میں بیٹھنے کا، جو جاگتا ہے وہ پاتا ہے، جو سوتا ہے وہ کھوتا ہے۔ جی میں نے یہ سوچا نہیں تھا کہ یہ بات میرے ذہن میں آئے گی، لیکن یہ باتیں اللہ تعالیٰ ڈال رہا ہے، آپ مجلس کی برکت سے بھی بہت ساری باتیں اللہ تعالیٰ ذہن میں ڈال دیتا ہے، تو اس حساب سے اللہ تعالیٰ اس کو عام کرتا ہے۔ تو میں تو آپ کو بتا رہا تھا کہ یا ذل جلال، تو یہ اللہ انت السلام بتا رہا تھا کہ استغفر اللہ استغفر اللہ استغفر اللہ تین بار، اور اللہ انت السلام ومنک السلام تبارک یا ذل جلال والاکرام، یہ دعا بہت جامع ہے، تمام سلامتی اللہ کی طرف سے ہے، انت السلام، اور جب خدا سے مجھے سلامتی مل گئی پھر انسان کو بھی چاہیے کہ وہ صرف اللہ ہی سے مانگے اور کسی سے نہ مانگے، چونکہ سلامتی کس سے ملتی ہے؟ اللہم انت السلام، تو سلام ہے، مجھے سلامتی عطا، سب کچھ آ گیا اس میں، ومنک السلام اور سلامتی تیری طرف سے ہے، تو سلام ہے اور سلامتی تیری طرف سے، تبارک یا ربنا تبارک یا ذل جلالی والاکرام، یا ذل جلالی والاکرام اس میں عظمت ہے۔ ایک صحابی نے یا ذل جلالی والاکرام تین بار پڑھا، اللہ کے نبی صلی اللہ علیہ وسلم فرمایا اب مانگو، جو کچھ مانگو گے اس اسم اعظم سے تیری دعا قبول ہو جائے گی، یا ذل جلالی والاکرام۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی آخر میں یا ذل جلالی والاکرام کہا، اللہم انت السلام ومنک السلام تبارک یا ذل جلال والاکرام، یا ذل جلال والاکرام تو برکت، برکت بھی کس کی طرف سے؟ یہ تو یہ دعا ہے جو مسلم شریف میں ہے. کہاں پر ہے؟ مسلم شریف میں. نماز کے بعد کون سی دعا پڑھنی چاہیے اس باب میں اس کو بیان کیا. اس روایت کو امام نسائی نے بھی بیان کیا، امام مسلم نے بھی، امام احمد بن حنبل نے بھی، ابن حبان نے بھی، امام ترمذی نے بھی، امام ابو داؤد نے بھی، امام طبرانی نے بھی، امام بیہقی نے بھی، سارے محدثین نے اس روایت کو بیان کیا ہے. آگئی دعا یاد آ گئی نا؟ نماز کے بعد تین بار استغفر اللہ استغفر اللہ استغفر اللہ، اللہم انت السلام ومنک السلام تبارک یا ذا الجلال والاکرام. دوسری حدیث آگے، وعن المغيرة بن الشعبة رضي الله تعالى عنه أن رسول الله صلى الله عليه وسلم كان إذا فرغ من الصلاة وسلم قال لا إله إلا الله وحده لا شريك له، له الملك وله الحمد وهو على كل شيء قدير، اللهم لا مانع لما أعطيت ولا معطي لما منعت ولا ينفع ذا الجد منك الجد. رواه البخاري ومسلم. ترجمہ، مغیرہ ابن شعبہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم جب نماز سے فارغ ہوتے تھے تو یہ دعا ضرور پڑھا کرتے تھے. یہ دعا بھی پڑھتے تھے، ایک تو استغفر اللہ اللہم انت السلام، اور ایک یہ دعا جی لا الہ الا اللہ وحدہ لا شریک لہ. اب یہ دعا فجر کے بعد اور عصر کے بعد سنت نہیں ہوتی ہے، اس وقت پڑھ لی جائے، فجر کے بعد اور عصر کے بعد. لا الہ الا اللہ وحدہ لا شریک لہ، لہ الملک ولہ الحمد وہو علی کل، یہ تو سب کو یاد ہے. اور یہ دعا آپ نے ہر وقت مجھ سے سنی ہوگی، اللہم لا مانع لما اعطیت ولا معطی لما منعت ولا ینفع جل جد من کل جد. اے اللہ جو تو مجھے دے کوئی تجھے روکنے والا، اللہم لا مانع لما اعطیت، وٹ ایور یو گیو می نو ون کین سٹاپ یو. اللہ مجھے کوئی چیز دے تو ہے کوئی روکنے والا؟ اللہ مجھے ہدایت دے ہے کوئی روکنے والا؟ اللہ روزی دے کوئی روکنے والا ہے؟ اللہ مجھے زندگی میں سکون دے کوئی ہے روکنے والا؟ نہیں. اللہ مجھے اولاد دے ہے کوئی روکنے والا؟ کوئی نہیں. یہ اللہ ہے. اللہم لا مانع لما اعطیت. اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک دعا تو دیکھو، اے اللہ جو تو مجھے دے گا دنیا کے اندر کسی کی طاقت نہیں، نو ون کین اسٹاپ. نمبر ٹو، ولا معطی لما منعت، ولا معطی لما منعت. اے اللہ جو تو دینا نہیں چاہتا دنیا میں کسی کی طاقت نہیں وہ مجھے دے. اگر تو ہدایت دینا نہیں چاہتا دنیا میں کسی کی طاقت نہیں مجھے ہدایت دے. اگر تو روزی دینا نہیں چاہتا دنیا میں کسی کی طاقت نہیں ہے مجھے روزی. اگر تو مجھ پر رحم کرنا نہیں چاہتا دنیا میں کسی کی طاقت نہیں ہے کہ مجھ پر رحم کرے. سمجھ میں بات آ رہی ہے نا؟ یہ مطلب ہے کہ اگر تو روکنا چاہے تو کوئی دے نہیں سکتا، اور تو دینا چاہے تو کوئی روک. ولا ينفع ذا الجد منك الجد، اور کسی مالدار کو اس کی مالداری فائدہ پہنچا، وہ مالدار یوں سمجھے کہ میرے پاس بہت ہے، میں تمنگر ہوں، آئی ایم اے ویری ریچ پرسن ان دا ورلڈ، مائی منی ول ہیلپ می، ول ہیلپ مائی چلڈرن، مائی جنریشن. اس آنکھوں نے دیکھا ہے، جنہوں نے یوں کہا، اس آنکھوں نے دیکھا ہے اس کی اولاد کو زکات مانگتے ہوئے کہ میرے پاس کتنا مال ہے کہ میری سیون پیڑی تک کام کرنے کی ضرورت نہیں ہے، کھا سکتے. ان کی اولاد کو، اولاد کی اولاد کو، پوتر تو دور کی بات ہے، لیکن ان کی اولاد بھی بھیک مانگتی تھی. اللہ یہی کہتا ہے ولا ينفع جل جد من کل جد. دا دولت، دا دنیا cannot benefit the person who saying that my dollar, my wealth can benefit me in this dunya. बहुत जामे दुआ है, बहुत जबरदस्त। ये नबी सल्लल्लाहु अलैहि वसल्लम नमाज से फारिग होते थे, फर्ज नमाज से, बाज मरतबा नफल नमाज भी हो सकती है, आप ये दुआ करते थे। तो एक दुआ हो गई अस्तगफिरुल्लाह 3 टाइम्स, अल्लाहुम्म अंतस सलाम व मिनकस सलाम तबारकत या अज़ल जलाली। तीसरी दुआ ला इलाहा इल्लल्लाह वहदहु, यहां पर भी छोटा कलमा ऐसा है जो अल्लाह की तारीफ है, उसके बाद दुआ है ताकि दुआ कबूल हो जाए जी। तो क्या है, ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लहु लहुल मुल्क व लहुल हम्द व हुवा अला कुल्ली शैइन कदीर। उसके बाद अल्लाहुम्मा ला मानिअ लिमा अतैत वला मुक्तिअ लिमा मनअत वला यनफउ जल जद्दी मिनकल। ये दुआएं सुन्नत 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 पढ़ने के बाद भी मांग सकते हैं और फर्ज नमाज के बाद। अगर मुख्तसर दुआ है तो फर्ज नमाज के बाद, जैसे अस्तगफिरुल्लाह अल्लाहुम्मा अंतस सलाम। लंबी दुआ है तो सुन्नत के बाद मांग लें, इस क्योंकि लंबी दुआ हो फर्ज नमाज के बाद सुन्नत को डिले नहीं करना चाहिए, अपनी जगह को बदल कर क्या है सुन्नत को पढ़ लेनी चाहिए, फिर बाद में लंबी दुआएं करनी चाहिए। अच्छा, इसलिए कि फतावा हिंदिया में और फतावा तातारखानिया में लिखा है जोहर में, मगरिब में और ईशा में सलाम के बाद मुख्तसर दुआ होती है, लंबी दुआएं नहीं होती है, बस जो मैंने बतलाई है वो दुआ है और उसके बाद सुन्नत पढ़ लेनी चाहिए। और जिन नमाजों के बाद सुन्नत नहीं है, फर्ज नमाज जैसे फजर की नमाज है, असर की नमाज है, उनके बाद इंसान को इस तरीके से दुआएं अल्लाह से मांगनी चाहिए। ये तो हो गई दूसरी दुआ। तीसरी एक बहुत जबरदस्त दुआ है, दो तीन मिनट बाकी है, और वो क्या है, मालदारों के लिए, सॉरी गरीबों के लिए, मालदारों के लिए नहीं। क्या मतलब, इसका क्या मतलब है, यह हदीस बुखारी शरीफ में है और मुस्लिम शरीफ में भी है। चलो तर्जुमा सुन लो पहले, हदीस बहुत लंबी है। अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु फरमाते मुहाजिरीन में से गरीब फुकरा, मुहाजिरीन साहब आते ना जो हिजरत करके आए थे, सारा माल छोड़कर आए थे, तो गरीब ही थे, फुकरा थे, वो नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आए और अर्ज किया, ये मालदार लोग जो है ना, ज़हब अहलु दुसूर बिद्दरजात अलउला, ये माल वाले है ना, ये तो बहुत आगे बढ़ गए, वो नमाज भी पढ़ते हैं, वो रोजा भी रखते हैं और उनके पास माल है तो जकात भी देते हैं और हज भी पढ़ते हैं, हमारे पास तो माल नहीं तो हम तो जकात नहीं दे सकते, सदका नहीं दे सकते, हज और उमरा नहीं कर सकते, हम क्या करें, ये तो हमसे आगे बढ़ गए। देखो ये यहां तो दुकानों में और बिजनेसों में लोग आगे बढ़ते हैं, सहाबा नेकी में आगे बढ़ रहे हैं, ये आगे बढ़ गए ना, नेकी में हम कैसे आगे बढ़े, होता है ना, वो उसके पांच दुकान है मेरी छठी होनी चाहिए, उसके पांच मकान है मेरा छठा मकान होना चाहिए। यहां अल्लाह के नबी के साहबा को देखो, क्यों, उन्हें पता है कि दुनिया तो खत्म होने वाली है, जिसमें जिसमें आगे बढ़ना है वो आखिरत है, कि हम आखिरत में कैसे आगे बढ़ जाए सबसे आगे। क्या फरमाया, वो तो रोजा भी रखते हैं लेकिन मालों की फजीलत उनकी बहुत ज्यादा, हज करे कितना बड़ा सवाब है, हज का फिर कम सवाब है, फरमाया हज का सवाब सिवाय जन्नत के कुछ नहीं, जन्नत ही जन्नत है। और 70 साल का बूढ़ा अगर हज में गया और हज पढ़ ली अच्छी तरह तो उसके 70 ईयर्स के सारे गुनाह माफ हो गए, अब रह गए, बात समझ आ रहा, तो हज का सवाब, उमरा का सवाब और जकात का सवाब, मदरसा बना दिया उसका सवाब, मस्जिद बना दी उसका सवाब, कई कुएं खोदे उसका सवाब, तो ये सहाबा तो हमसे बहुत आगे बढ़ गए, हम तो पीछे रह गए। ये कौन कह रहे, मुहाजिरीन सहाबा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से कह रहे हैं कि ये तो हमसे आगे बढ़ गए, जिहाद में भी जा रहे हैं, इसलिए उनके पास घोड़े भी है, हमारे पास तो है भी नहीं, ऊंट भी है, सामान भी है, सब कुछ है, हमारे पास तो कुछ नहीं है, हम कैसे जाएंगे। देखो खैरात भी नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया घबराओ नहीं, मैं तुमको चुपके से ऐसी चीज बतलाता हूं, क्या फरमाया, मैं तुमको ऐसी चीज बतलाऊं कि तुम उनसे भी उनके उनके बराबर पहुंच जाओ, यानी तुम पहलों के बराबर पहुंच जाओ, बाद वालों से आगे बढ़ जाओ। यानी जो तुम्हारे साथ जिन लोगों ने ये किया है ना, हज और उमरा, जकात, सदका, अल्लाह के रास्ते में जाना, उनके बराबर हो जाओगे। और पीछे जो लोग आ रहे हैं मालदार, उनसे तो आगे ही है आप लोग, तो जो आगे निकल गए उनके बराबर हो जाओगे सिमिलर सवाब में। और पीछे तुमसे जो मालदार अभी देंगे, हज करेंगे, उमरा करेंगे, उनसे भी आप आगे रहेंगे।
क्या बात! बुखारी शरीफ में, मुस्लिम शरीफ, आपने इरशाद फरमाया, वो क्या है? अल्लाह अकबर।
हाँ, लेकिन तुमको जो मैं अमल बताऊं, अगर उन्होंने वैसा कर लिया तो फिर वो आगे बढ़ जाएंगे। मैं तुमको बता रहा हूं
वो क्या है।
यार रसूलल्लाह, जरूर जरूर बताओ बताओ बताओ। सहाबाए किराम कह रहे हैं, यह हदीस के अल्फाज है, क्या कह रहे हैं? वला यकूनु अहदुन अबसर इल्ला मन सना।
कौन? बला बला या रसूलल्लाह, बताओ बताओ बताओ
कौन सी है?
फरमाया हर फर्ज नमाज के बाद 33 टाइम सुभान अल्लाह, 33 टाइम अल्हम्दुलिल्लाह, 34 टाइम अल्लाह अकबर। कहां हज, कहां उमरा, कहां जकात, कहां सदका, और कहां अल्लाह के रास्ते में जाना? ये घड़ी हुई हदीस नहीं, बुखारी और मुस्लिम की सही हदीस है। अल्लाह अकबर।
ये कलेमात का यहां तक के हर एक की 33, 33 और 34 मुस्लिम शरीफ में है कि आकर इन्होंने यूं कहा, अल्लाह के रसूल, उनको पता चल गया इन तस्बीह का, ये फुकरा साहब क्या कर रहे हैं, गिन रहे हैं कुछ, सुभान अल्लाह, ये क्या कर रहे हैं? किसी को जाकर पूछ लिया तो उन्होंने बता दिया होगा कि अल्लाह के नबी साहब उनको बताया ताकि तुम्हारे बराबर हो जाए। वो मालदार साहब एक ने दूसरे दूसरे को तीसरे, तो साहबी आकर कहने लगे, हमारे मालदार भाइयों ने जो तस्बीहात हम कर रहे थे सुन ली, अब हम क्या करें? वो भी तो अब तस्बीहात भी कर रहे हैं, तो वो तो हमसे और आगे बढ़ जाएंगे। तो नबी साहब ने फरमाया, क्या करूं मैं, ये अल्लाह का फजल है, अल्लाह जिसको चाहे दे दे टोपी, लेकिन मैंने तुमको बता दिया था कि उनके बराबर पहुंचने में एक रास्ता है। इस रिवायत से मालूम होता है कि हमें हर वक्त क्या करना चाहिए, हर फर्ज नमाज के बाद उठ के भागना नहीं चाहिए। समझ में बात आ रही है? खास करके असर और फजर के बाद उठ के भागना नहीं चाहिए। अपने मुसल्ले पर बैठकर तस्बीहात फुकरा पढ़नी चाहिए, एक तस्बीहात फुकरा और एक तस्बीहात फातिमी। तस्बीहात फातिमी तो वो नबी साहब ने बेटी को बताया था, यही तस्बीह सोने से पहले पढ़ लो। और ये जो है तस्बीहात फुकरा, फुकरा ने सवाल किया तो अल्लाह पाक ने उनको हर नमाज के बाद पढ़ने का हुक्म दे दिया। समझ में आई बात? सो ये खास जिक्र है तो उससे क्या होता है, सारे गुनाह भी माफ हो जाते हैं और सवाब भी मालदारों के बराबर मिल जाता है। अब वक्त नहीं, इंशाल्लाह फिर बयान करूंगा, आगे चलेंगे हम यहां से, कि चंद मिनटों में सारे गुनाह माफ हो जाते हैं, चंद मिनट में सारे गुनाह। मुस्लिम शरीफ की हदीस से जो आगे इंशाल्लाह जिंदगी बाकी रही बयान करेंगे इंशाल्लाह। ये है किताब दुआ, उसको हम पूरा कर लेंगे कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम क्या क्या मांगते थे और क्या क्या उसमें फायदा है। अल्लाह पाक हमें अमल की तौफीक नसीब फरमाए। अल्लाहुम्म सल्ली अला सय्यिदना मौलाना मुहम्मदिन नबी उम्मी व अला आलिही व बारिक व सल्लम तस्लीमा। يا رب لك الحمد لا إله إلا الله وحده لا شريك له الله أكبر كبيرا الحمد لله كثيرا سبحان الله رب العالمين لا حول ولا قوة إلا بالله العزيز الحكيم لا حول ولا قوة إلا بالله العلي العظيم اللهم صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم يا الله ہماری اس مجلس کو قبول فرما لوگ اپنے کام کاج کو چھوڑ کر ہماری مائیں اور بہنیں اللہ اور ہمارے بھائی دور سے آئے ہیں اے اللہ مجلس میں شریک ہوئے ہیں اللہ سب کا آنا قبول فرما سب کا بیٹھنا قبول فرما حدیث کی برکات سے ہم سب کو مالا مال فرما حدیث کی برکت سے ہمیں ہدایت نصیب فرما
हदीस की बरकत से या अल्लाह और इस मजलिस की बरकत से हमारी परेशानियों को दूर फरमा, अल्लाह हमारी बीमारियों को दूर फरमा, हदीस की बरकत और मजलिस की बरकत से या अल्लाह हमारे घरों में सुकून नसीब फरमा, हमारी जिंदगियों में सुकून नसीब फरमा, हमारे औलादों में सुकून नसीब फरमा, अल्लाह हदीस की बरकत और इलाहुल आलमीन इस मजलिस की बरकात से या अल्लाह अपने फजल करम से हमारी औलादों को हमारी आंखों की ठंडक बना, हाफिज कुरान बना, आलिम दीन बना, दीन के दाई बना, अबरार और मुत्तकियों में से बना, हमारी नस्लों में अबरार और मुत्तकी पैदा फरमा, अवलिया पैदा फरमा, इलाहुल आलमीन या रहमुर रहीमीन या करमुल करमीन, हलाल रोजी नसीब फरमा, हलाल रोजी नसीब फरमा, अल्लाह मरते दम तक ईमान पर कायम दाइम फरमा, या अल्लाह मरते दम तक ईमान पर कायम दाइम फरमा और ईमान की मौत नसीब फरमा। रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरति हसना व क़िना अज़ाबन्नार। या अल्लाह हमारी हमारी आल औलाद की, हमारे माँ बाप की, भाई बहनों की, रिश्तेदारों की, हमारे मोहसिनीन की, हमसे मोहब्बत रखने वालों की, हमसे ताल्लुक रखने वालों की, पूरी उम्मत की मगफिरत फरमा, मगफिरत फरमा। और जहाँ जहाँ लोग सुन रहे हैं इलाहुल आलमीन वेबसाइट के जरिए, मिक्सलर के जरिए, सब की मगफिरत फरमा। जहाँ जहाँ लोग सुन रहे हैं दुनिया में और अल्लाह पूरे यूके में और अब्रॉड, नेशनल, इंटरनेशनल, सब की मगफिरत फरमा, सबको आफियत नसीब फरमा, सबकी रोजी रोजगार में बरकत नसीब फरमा। अल्लाह अपने फजल करम से नबी सल्लल्लाहु अलैहि वसल्लम के सदके तुफैल और इस मजलिस में जो तेरी अल्लाह की नेक बंदी आमीन कह रही है, तेरा नेक बंदा आमीन कह रहा, उनके आमीन के साथ हम सब की आमीन को मिलाकर हमारी दुआ को कबूल फरमा। वसल्लल्लाहु तआला अला सय्यिदिना मुहम्मद वाल सल्लल्लाहु अलैहि वसल्लम।